أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. گزشتہ خطبات میں جرمنی کے سفر کے دوران بھی اور بعد ازاں بھی میں نے جماعت کو امارت کی عزت اور احترام کی طرف توجہ دلائی اور جماعت کو نصیحت کی کہ اپنی اطاعت میں محبت اور خلوص کا رنگ پیدا کریں، کیونکہ یہی سچی اور حقیقی اطاعت ہے جو انسان کو ابتلاؤں سے بچاتی ہے. اگر محض میکانیکی یعنی مکینیکل اطاعت ہو تو ایسی اطاعت بعض دفعہ ٹھوکر کے مقام پر انسان کو سہارا نہیں دے سکتی، اور معمولی سے عذر پر بھی انسان اپنے اطاعت کے تعلق کو توڑ کر خود سری کی طرف مائل ہو جاتا ہے. لیکن جہاں محبت اور ادب کے رشتے ہوں وہاں یہ دونوں رشتے اطاعت کی حفاظت کرتے ہیں اور ان کے اندر ایک وارستگی سی پیدا کر دیتے ہیں، ایک ایسا رجحان جس کے بعد انسان اطاعت کی سختیوں کو برداشت کرنے کا اہل ہو جاتا ہے. یہی وجہ ہے کہ ماں کو جو تربیت میں مرتبہ اور مقام حاصل ہے اتنا کسی اور رشتے کو نہیں، کیونکہ ماں کی سختیاں بسا اوقات رد عمل کے بغیر بچہ جھیلتا ہے، اور جہاں رد عمل دکھاتا ہے وہاں ماں کا کوئی قصور ہوا کرتا ہے. وہ ماں جو فطری تقاضے پورے کرتی ہے بچوں سے پیار اور محبت کے تعلق کو قائم رکھتے ہوئے، ان کی اصلاح کا خیال رکھتی ہے، اس ماں کے بچے سختی کے وقت بھی دکھ تو محسوس کریں گے بغاوت نہیں کریں گے. بس جہاں جماعت کو میں نے توجہ دلائی ہے وہاں اب میں امرا کو بھی نصیحت کرنا چاہتا ہوں، بلکہ ہر جماعتی عہدیدار کو، کہ اس نے اگر خدمت لینی ہے اور اطاعت کے اعلیٰ نمونے دیکھنے ہیں تو خود اس کے لیے بھی لازم ہے کہ اول وہ اطاعت کا اعلیٰ نمونہ بنے، یعنی اپنے سے بالا اس پر نظر رہے اور وہ بہترین اطاعت کا نمائندہ کا ایک نمونہ بن جائے، اور دوسرے جس طرح آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے لیے اطاعت کا حکم ہے آپ کے لیے اگر ہے تو اس کے تابع ہی ہے، مگر اس کے ہم مرتبہ نہیں ہو سکتا. وہ منطقی نقطۂ نظر سے ہم کہہ دیتے ہیں کہ چونکہ رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت میں آپ کے مقرر کردہ عمراء کی اور غلاموں کی اطاعت بھی داخل فرما دی گئی ہے، اس لیے ان سب عمراء کو جو نظام جماعت کے نمائندہ ہیں یا صدر ہیں یا خدا یا قائدین ہیں یا زعماء ہیں یا لجنہ کی صدرات ہیں، ان سب کو ایک اطاعت کا ذاتی حق، ذاتی نہیں وہ اپنے منصب کے لحاظ سے حق حاصل ہو گیا ہے اور اس میں ان کی ذات کا کوئی دخل نہیں. یہ نصیحت جہاں میں کر رہا ہوں وہاں یہ بھی سمجھانا چاہتا ہوں کہ باوجود اس کے کہ سب سے زیادہ اور اہم ترین اطاعت کا حکم حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم ہی کے لیے ہے اور آپ ہی کی ذات کے حوالے سے پھر آگے یہ حکم پھیلا ہے. مگر آپ کے مطلب بھی قرآن کریم نے مطلب فرمایا کہ اگر ہم تجھے وہ رحمت کا دل نہ دیتے جو ہر وقت ان پر جھکا رہتا ہے, ہر وقت ان کے خیال میں مگن رہتا ہے, ان کی تکلیف تجھ پر مصیبت بن جاتی ہے. عزیز علیہ معنی تم, جو دکھ اٹھاتے ہیں تجھے بھی مصیبت پڑ جاتی ہے. اگر یہ نہ ہوتا اس قسم کی کیفیات تو تیری اعلیٰ عظمت اور تیرے متعلق خدا تعالیٰ کے اعلیٰ فرمان بھی ان کو اکٹھے نہ رکھ سکتے. اس لیے کہ تو صحت مند ہے, یہ سارے صحت مند نہیں. اور جو اعلیٰ صحت اطاعت کے لیے درکار ہے, جو ہر ٹھوکر سے بالا ہو جاتی ہے, ہر ابتلاء سے ثابت قدم گزرتی ہے, وہ ہر ایک کو نصیب نہیں ہوتی. اور وہ صحابہ کرام جو حضرت صلی اللہ علیہ وسلم کی صحبت میں قریب تر تھے ان کا ایک الگ مرتبہ تھا. ان کے متعلق اس آیت میں ہرگز یہ نہیں فرمایا گیا کہ لو کنت فظا غلیظ القلب لانفضوا من حولک. انہوں نے تو رہنے ہی رہنا تھا ساتھ, ان پر تو یہ مضمون صادق آتا تھا کہ ہمیں تو راہ روؤں کی ٹھوکریں کھانا مگر جانا, یعنی محبوب کی گلیوں میں. اس لیے قرآن کریم کی ہر آیت کو اس کے موقع اور محل کے مطابق چسپاں کرنا چاہیے. لیکن ایک بڑی جماعت ایسی تھی جو تربیت میں وہ مرتبہ نہیں رکھتی تھی, وہ ہر لحمہ دلداری کے محتاج تھے, اور دلداری کے رستوں سے وہ رفتہ رفتہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کے قریب آتے رہے, قریب تر ہوتے چلے گئے, یہاں تک کہ پھر اس مرتبے اور مقام پہ پہنچے کہ جس کے متعلق قرآن کریم نے ان کے ثبات قدم کی گواہیاں دیں. بس وہ جو مضمون ہے وہ عمومی تربیت کا مضمون ہے کہ جو امیر مقرر ہو, اور خاص طور پر جو خدا تعالیٰ کی طرف سے امیر مقرر ہو, اس کے اوپر کچھ ذمہ داریاں عائد ہوتی ہیں. انسانی فطرت کو نظر انداز کر کے محض اس وجہ سے کہ اللہ نے اسے مامور بنا دیا ہے, وہ یہ سمجھے کہ اب ہر شخص کا فرض ہے میری اطاعت کرے اور اطاعت میں حد کمال کو پہنچ جائے, مگر میں بس صرف مامور بن کے بیٹھا رہوں گا, میرا کام اطاعت قبول کرنا ہے, اس سے بڑھ کر نہیں, یہ درست نہیں ہے. یہ فطرت انسانی کے خلاف بات ہے, اور قرآن فطرت کے مطابق ہے. اور قرآن یہ بھی بتانا چاہتا ہے کہ حضرت صلی اللہ علیہ وسلم کی خدام میں جو اطاعت کے بے مثال نمونے تم دیکھتے ہو, اس میں تم ان کے لیے جتنی بھی دعائیں کرو بے شک کرو, مگر یاد رکھو کہ اس کا اصل کریڈٹ, اس کا اصل سہرا حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کے سر پر ہے, کیونکہ آپ نے اپنے پیار, محبت, مغفرت, عفو اور ان کی خاطر تکلیفیں اٹھا کر خود ایک مقام پیدا کر لیا. اور ایک ایسا مقام پیدا کیا ہے, اگر یہ رسول اللہ صلی اللہ علیہ وسلم کی یہ صفات نہ ہوتی تو ان میں جو تم نمونے دیکھتے ہو وہ نظر نہ آتے. بس یہ ان کی ذاتی خوبی نہیں, یہ اطاعت بھی محمد رسول اللہ صلی اللہ علیہ وسلم کے حسن کا ہی ایک عکس ہے. تو یہ آیت کریمہ ہمیں اس طرح بھی تو متوجہ کر رہی ہے کہ ہر وہ شخص جو مامور ہے کسی پہلو سے, خواہ محدود دائرے میں ہو, ایک زعیم بھی جو انصار اللہ کا زعیم ہے وہ بھی تو محدود دائرے میں ایک مامور ہے, ایک زعیم بھی جو خدا ملیندیا کا زعیم ہے وہ بھی تو اپنے دائرے میں اور محدود دائرے میں ایک مامور ہے. تو ہر شخص جس کا حکم مانا جائے اسے مامور کہا جاتا ہے, اس کی بات مانی جائے گی. تو ان معنوں میں نہیں کہ اللہ تعالیٰ نے اسے کوئی منصب معموریت عطا فرمایا جائے, وہ انبیاء کو دیا جاتا ہے, یہ الگ مضمون ہے. مگر مامور کا عام معنی یہی ہے کہ اپنے دائرے میں صاحب اختیار ہو, صاحب امر ہو. اس پہلو سے خواہ چھوٹا ہو یا بڑا ہو, اسے یاد رکھنا ہوگا کہ جن لوگوں پر وہ مامور ہے ان کے دل جیتنے میں اسے لازماً محنت کرنی ہوگی, اور ان کے طبی فطری تقاضے پورے کرنے ہوں گے. بس وہ امیر جو امیر بن کر یہ اہم اور بنیادی نقطہ نظر انداز کر دیتا ہے, وہ بے وقوف بھی ہوگا और एक किस्म का उसमें तकब्बुर का भी पाया जाएगा। बेवकूफ़ इसलिए कि जो मरकजी नुक्ता कुरान करीम ने बार बार समझाया जिसके बगैर इमारत मुकम्मल हो ही नहीं सकती, उसे नज़रअंदाज कर बैठा है। और तकब्बुर इन मानों में कि अगर रसूलुल्लाह के मुतल्लिक सल्लल्लाहु अलैहि वसल्लम कुरान ये फरमाता है कि अगर ये सिफात तुझ में ना होती तो उन्होंने भाग जाना था, अपने मुतल्लिक को कैसे सोच सकता है कि मुझ में ना भी हो तो फ़र्क कोई नहीं पड़ता, इन्होंने माननी ही माननी है। अगर वो मानते हैं तो फिर तुम्हारी वजह से नहीं बल्कि अमूमी निज़ाम जमात की बरकत से मानते हैं, और वो भी आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की खातिर मानते हैं, वो दोहरे सवाब कमाते हैं और तुम मुजरिम बन जाते हो। बस किसी अमारत पर फायज होना कोई मामूली अमर नहीं है, उसके बहुत गहरे तकाज़े हैं, उन्हें लाजमन पूरा करना होगा। मगर जहाँ तक नाफरमानी वाले का ताल्लुक है उसका ये उज़र कभी कबूल नहीं हो सकता कि चूंकि उसने मुझसे हुस्ने सलूक नहीं किया था इसलिए मैं नाफरमानी का हक़ रखता हूँ। ये बात भी याद रखें, कुरान करीम ने उनका जो रसूलुल्लाह सल्लम की अगर सख्ती की वजह से दूर हटे हों हरगिज़ ये हक़ तस्लीम नहीं किया कि उनको हटने का हक था। उनकी एक नफ्सियाती कमज़ोरी बयान फरमाई है, वरना जो अतात का आला हक़ है उसमें किसी शख्स की ज़ाती कमज़ोरी या ज़ाती सिफात का कोई भी दखल होना नहीं चाहिए। अतात के जाविये से देखें यानी मुती के जाविये से देखें तो फिर ये मज़मून यूँ निकलेगा कि मुती को अगर उसका मुता यानी जिसको अमर का इख्तियार दिया गया है, इस बावजूद इसके कि उसके साथ हुस्ने सलूक नहीं करता, अपने दायरा इख्तियार में अगर हुक्म देता है तो मुती का फ़र्ज़ है कि लाजमन कबूल करे और ये उज़र नहीं रखे कि चूंकि इसने मुझसे हुस्ने सलूक नहीं किया इसलिए मैं हक रखता हूँ कि इसकी अतात से बातें हो जाऊँ। ये हक कुरान करीम ने कहीं भी किसी को नहीं दिया। जहाँ तक मोमिन का ताल्लुक है उनकी एक ही आवाज़ बयान फरमाई है जो हज़रत मोहम्मद रसूलुल्लाह की आवाज़ के ताबे उठी और यकजान होकर उठी है, और ये आवाज़ थी समेना व अताना गुफराना का रब्बना व इलैकुल मसीर। हमें तो इसके सिवा कुछ नहीं पता, हमने सुना हमने अताअत की, जो सुना उस पर अमल किया। सुभाना समेना व अताना गुफराना का रब्बना व इलैकुल मसीर, और सुनने और अतात ही में ए रब हमें तेरी गुफरान की लहरस है। हम जो सुनते हैं और अतात करते हैं तो इस गरज से नहीं कि जिसकी अतात करते हैं उससे कोई फैज हमें पहुंचेगा या उसकी मोहब्बत बजात खुद हमारा मतम नजर है। ये सब कुछ तो इसलिए है कि गुफराना का रब बना, ताकि तू हमसे मगफरत का सलूक फरमाए। वह इलाकुल मसीर, हमने आखिर तेरे हजूर पहुंचना है, सारा हिसाब किताब तेरे हजूर पेश होगा। तो समेना व अताना का मजमून एक वो है जो आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा के खुदा ताला की जानिब रुख से हमें मालूम हुआ। जब खुदा की तरफ आपने रुख फरमाया तो हर वो शख्स जो अल्लाह की तरफ से था उसके मतलब ये ऐलान हुआ है समेना व अताना, हमारा और कोई काम नहीं है। लेकिन जहाँ जिसको मामूर बनाया गया है उसके रुख से देखें तो उसे समा और अतात की रूह पैदा करने के लिए अपनी जान खर्च करनी पड़ती है, अपने आराम को कुर्बान करना पड़ता है, वो तमाम नफ्सियाती तकाजे पूरे करने पड़ते हैं जिनके नतीजे में फिर ये ऐसी जमात पैदा हो। तो एक तरफ से मज़मून को देखा जाए तो मज़मून बाज़ बिगड़ जाते हैं और गलत इस्तदलाल पैदा हो जाते हैं, और लोग गलत इस्तदलाल के नतीजे में खुद अपनी हलाकत का मुझे बन जाते हैं। अब यही सूरत हाल अगर आजकल के हालात पर जो जमातों में रूनुमा होते रहते हैं चिस्पां करके तफसील से देखें तो आपके सामने ये मसला खूब खुल के आ जाएगा। एक अमीर है जो अपनी रहमत और शफकत के तकाजे पूरे नहीं करता, ذاتی تعلقات کو محض اس لیے نہیں بڑھاتا کہ خدا کی خاطر ہی اب وہ مجبور ہے, اور برداشت اور حوصلہ پیدا نہیں کرتا, اور اس فکر میں نہیں رہتا کہ جس طرح بھی ممکن ہے مجھ سے محبت اور احسان کے رشتوں میں یہ لوگ باندھے جائیں. وہ امیر اپنی جماعت میں ویسے اطاعت کے نمونے نہیں دیکھ سکتا, ناممکن ہے, بلکہ بسا اوقات وہاں ٹھوکر کے واقعات کثرت سے دکھائی دیں گے. چھوٹی سی بات ہوئی اور لوگ ناراض ہو کے بھاگ گئے, امیر سے ہی بھاگے اپنی عاقبت سے بھاگ گئے, اپنی آخرت تباہ کر لی. لیکن اس صورت میں دونوں سے یکساں ذمہ دار نہیں ہے, تو کم سے کم کچھ نہ کچھ ذمہ داری دونوں پر برابر عائد, دونوں پر عائد ہوتی ہے. برابر کا لفظ کہنا مشکل ہے, اللہ بہتر جانتا ہے. بعض دفعہ ایک ذمہ داری کسی پر کم کسی پر زیادہ, مگر ذمہ دار دونوں ہیں اس میں کوئی بھی شک نہیں ہے. ان لوگوں کی بدنصیبی ہے جو ایسے امیر کی عمارت میں ہیں جو ان سے رحمت اور شفقت کا سلوک نہیں کرتا, اور اس امیر کی بھی بدنصیبی ہے جو کرتا بھی ہو تو کچھ خود سروں کا امیر بنایا گیا ہے. کیونکہ بعض دفعہ یہ امیر کے قصور کی وجہ سے خود سری نہیں آتی, بعض جماعتوں میں کچھ گٹھلیاں بن جاتی ہیں, کچھ شریروں کی گٹھلیاں جن کا شغل یہ رہتا ہے کہ کچھ ایک گروہ یہاں بنا لیا, ایک گروہ وہاں بنا لیا, اور تاک میں رہتے ہیں کہ امیر سے جو بھی ہو جب بھی کوئی غلطی ہو اس کو پکڑیں, اور بلند آواز سے کہیں کہ یہ دیکھو یہ حرکتیں کر رہا ہے, ہم اس کے ساتھ نہیں چل سکتے, موقع ملے تو دھمکیاں بھی اس کو دیں. ایسے ظالموں کی کینسر کی گٹھلیاں بھی کئی جگہ موجود ہیں, اور جہاں یہ موجود ہوں وہاں امیر کو ہم نے بدل بدل کے دیکھ لیا. انتہائی رافت کرنے والا, رحمت کرنے والا, شفقت کرنے والا امیر بھی بھیجیں تو اس کے ساتھ وہی بدتمیزی کا سلوک ہوگا, بلکہ بعض دفعہ نسبتاً سخت امیر کے سامنے یہ لوگ جھک جاتے ہیں, اور بعض دفعہ اس نیت سے سخت امیر مقرر کرنا پڑتا ہے, کیونکہ یہ لوگ نیکی اور شفقت اور رحمت کی زبان سے بالکل لابلد ہو جاتے ہیں, ان کو پتہ نہیں یہ زبان ہوتی کیا ہے, وہ دوسری زبان کسی حد تک سمجھتے ہیں. کوئی مضبوط امیر ہو جو بدتمیزیاں برداشت نہ کرے اور آگے سے اسی طرح دو ٹوک جواب دے سکے, تو وہ ماحول تو نہیں ہے جو اسلامی ماحول ہے, اس کو تو میں ہرگز یہ نہیں کہہ سکتا. مگر بیماروں کی دنیا میں صحت مند قانون چلا بھی تو نہیں کرتے, وہاں پھر یہ مضمون صادق آتا ہے جیسی روح ویسے فرشتے. روح ہی بد ہے تو فرشتے بھی تو ویسے ہی سخت گیر ہوں گے. چنانچہ قرآن کریم نے اس مضمون کو جہنم کے تعلق میں بیان فرمایا ہے, کہتے ہیں جہنم کے فرشتے بھی بڑے سخت گیر ہیں, کوئی رحم نہیں جانتے, وہ چیختے چلاتے رہتے ہیں جہنمی کہ ہمارے لیے کچھ, اے جہنم کے داروغے ہمارے لیے خدا سے کچھ مانگ, وغیرہ سوال ہی نہیں پیدا ہوتا. اور ان کی سخت گیری جو ہے وہ اٹل ہے, کوئی تبدیلی واقع نہیں ہوتی. تو جیسی روح ویسے فرشتے کا مضمون محض محاورہ نہیں, قرآن سے ثابت ہے کہ جیسے جیسے لوگ ہوں ویسے ویسے ہی فرشتے ان پر مسلط کیے جاتے ہیں. چنانچہ مرتے وقت خدا تعالیٰ فرماتا ہے کہ الگ قسم کے فرشتے آتے ہیں, جو نیک لوگوں کے فرشتے ہیں وہ ان کے لیے آسانیاں پیدا کر رہے ہیں, ان کو محبت اور پیار سے تیار کرتے ہیں اپنے رب کے حضور حاضر ہونے کے لیے, اور خوشخبریاں دیتے ہیں کہ تم ایک تکلیف کے مقام سے ایک آرام کے مقام کی طرف منتقل ہو رہے ہو. اور جو سخت گیر فرشتے ہیں وہ ان لوگوں پر آتے ہیں جو ظالم ہوں, ساری عمر انہوں نے اپنی جانوں پہ ظلم کیے ہوں, ان کو کہتے ہیں خود اپنی جانیں نکال کے باہر کرو آپ. اور اس قسم کا سخت منظر ہے کہ اس کو قرآن کریم میں پڑھتے ہوئے انسان کے رونگٹے کھڑے ہو جاتے ہیں. تو اس لیے یہ کہنا کہ بعض دفعہ لوگ سخت گیر مزاج کے مستحق ہو جاتے ہیں, یہ قرآن مضامین سے مختلف نہیں, مگر اسے مثالی ماحول بہرحال نہیں کہا جا سکتا. مثالی ماحول تو وہی ہے جو آن حضرت صلی اللہ علیہ وآلہ وسلم سے ثابت ہو, اور آپ نے اپنی تمام زندگی میں اطاعت کو قائم کرنے میں جو نمونے دکھائے ہیں ان نمونوں کی پیروی کر رہا ہو. अगर 100% ही नहीं तो कोशिश जरूर हो कि वैसे नमूने पैदा हों। जहां ये सूरत हाल हो वहां हजरत मसीह मौऊद अलैहिस्सलाम की जमात में ये खूबी है कि वो फिर अपनी जान भी ऐसे अमीरों पर निछावर करने लगती है। सदर हो, खुदामुल अंबिया का कायद हो, ज़ईम हो, उन सब से कतई नज़र इसके कि उनका कोई रिश्ता, कोई दोस्ती का ताल्लुक, कुछ मिजाज की हम आहंगी है कि नहीं। वो लोग गहरी मोहब्बत का सलूक करते हैं, उनका ख्याल रखते हैं, उनकी हर बात को कबूल करके हर पहलू से उस पर अमल दरामद की कोशिश करते हैं। इस पहलू से जमात की तारीख में बहुत सी बड़ी बड़ी जमातों की ऐसी मिसालें हैं जहां अल्लाह ताला के फजल के साथ किसी एक अमीर ने ऐसा सलूक किया, आज तक उन जमातों को उसी अमीर का फैज़ नसीब हो रहा है और उसकी नेकियों का फल आज तक खा रहे हैं। उसके लिए दुआएं ना करें तो उनकी बेपरवाही है, नाशुक्री है। मगर जो शख्स नेक रवायात पीछे छोड़ जाए, जिसने खून रेजी के साथ, अरख रेजी के साथ और अपना खून बहाकर मेहनत करके वो पाकीज़ा माहौल बनाया हो जो बेहतरीन इस्लामी माहौल है, जिसमें अमीर अपने मातहतों पर फिदा और मातहत अपने अमीर पर फिदा, उसकी रजा पर नज़र रखने वाले हों, ये माहौल फिर बाज़फ़ा नस्लन बदा नस्लन उन लोगों पर एहसान करता चला जाता है, यहाँ तक कि बाद शरीर उसको बदलने की कोशिश करें, उसके मिजाज को बिगाड़ दें। बस ये वो बारीक बातें हैं जिनमें से हर बात पर नज़र रखनी होगी। जमात को समझना चाहिए कि हमारा दायरा इख्तियार क्या है, अतात कहते किसको हैं, और ये याद रखना चाहिए कि अतात को असल वो है कि मर्जी के खिलाफ हो और जान की कुर्बानी पेश करनी पड़े। अमीर बहसियत अमीर जमात के तसव्वुर में नहीं, वो भी जो भी जिसको खुदा ने किसी हुक्म पर फायज फरमाया हो, जिस दायरे में भी हो, उससे अगर गलती भी हो जाती है तो उस गलती को नज़रअंदाज करके अपने अतात के फराइज में कोई रखना न पैदा होने दें। और इस मजमून को याद रखें कि मैं अपनी जान, माल, इज्जत और वक्त को कुर्बान करने के लिए हमेशा तैयार रहूँगा। ये अतात का वो मजमून है जिसको हज़रत मुस्लिम मऊद ने इस अहद की सूरत में हमें समझाया कि अतात महज खुश्क अतात का नाम नहीं है कि मर्जी की बात हो तो अतात करो, जहाँ तकलीफें और आजमाइशें सामने आएँ वहाँ अतात से पीछे हट जाओ। जान, माल, इज्जत और वक्त को कुर्बान करने के लिए तैयार रहूँगा। बाद लोगों को तो मैंने देखा है कि ये भी लिखते हैं, उस अमीर ने लंबी बातें की, हमारा वक्त ज़ाया किया, फलां बात की, हमारा वक्त ज़ाया कर दिया। अगर वो ठीक है तो मेरा फ़र्ज़ है कि उस अमीर को समझाऊँ, और अगर उसने जानबूझकर ऐसा किया है तो वो सरज़निश का सज़ावार हो गया है। लेकिन आपका ये काम नहीं कि अमीर पर रोज़मर्रा उसको ऐसी बातें करें, तुम तो मजलिसों में लंबी बातें करते हो, हमारा वक्त ज़ाया करते हो, बुलाया है कोई ख़ास बात भी नहीं की। ये दिल की बदतमीजियाँ हैं, इनको हकूक़ करार नहीं दिया जा सकता कि मतहत के हकूक़ हैं। मतहत का हक है तो अमीर पर है कि उनके हकूक़ का ख्याल रखे, लेकिन मतहत इस किस्म की बातें खुद नहीं कहा करता। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को अपने ग़ुलामों का इतना ख्याल था कि नमाज से बढ़कर और कौन सा वो लम्हा है जो आपके दिल को अपनी तरफ खींच रहा हो, मगर एक बच्चे की रोने की आवाज़ आपको नमाज छोटी करने पर मजबूर कर देती थी। इस ख्याल से कि उसकी दर्दनाक आवाज़ उसकी माँ के दिल पर क्या असर करती होगी, नमाज जल्दी कर दी। लेकिन कहीं हमने नहीं सुना कि माएँ चीख उठी हों, ऐ खुदा के रसूल, तुझे नमाजों की फिक्र पड़ी हुई है, हमारे बच्चे रो रहे हैं, तुझे परवाही कोई नहीं। ये जहालत थी अगर होती, लेकिन ये शान मोहम्मद मुस्तफ़ा है कि ऐसा मौका आने का सवाल ही नहीं पैदा कभी। वो शख्स जो दूसरों से बढ़कर उनके ख्यालात रख रहा, उनके तकलीफ़ों का ख्याल रखता हो, उसके ऊपर जायज हमला कभी नहीं हो सकता कि तुमने बेपरवाही की है। और इस तरह से आहज़रत सल्लल्लाहु अलैहि वसल्लम की सारी जिंदगी में एक मरतबा भी किसी मुसलमान को यह कहने का हक नहीं मिला कि आपने हमसे बेपरवाही की, उसके नतीजे में हमसे यह वाकया हो गया। क्योंकि आप सबकी जरूरतों पर अपनी जरूरतों को कुर्बान कर दिया करते थे और इस हद तक करते थे कि ताज्जुब होता है कि इंसान में इतनी ताकत कैसे है, नामुमकिन दिखाई देता है। बाज़ोहा बातें अच्छी भी लगती हैं लेकिन इंसान उस हद तक उन पर अमल कर ही नहीं सकता जब तक उसके सारे निज़ाम के अंदर, उसके अंदरूनी निज़ाम के अंदर यही तब्दीलियाँ वाकिया ना हों। बस आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के बाद किरदार ऐसे हैं जिनको देखकर उनकी अज़मत की वजह से सर से टोपी गिरती है, इतने बुलंद हैं, मकारम अल अखलाक से आपको फायज किया गया है। इसलिए ये भी दुरुस्त है कि हम पर लाजिम है कि उनकी पैरवी करें, लेकिन ये कहना भी जायज़ नहीं कि रसूल सल्लम ने तो ये किया था, तुमने तो बिल्कुल वैसा नहीं करके दिखाया। अखलाक के मज़मून में और इंसाफ के मज़मून में एक फ़र्क है। इंसाफ के तकाजे अगर अमीर पूरा नहीं करेगा तो मुझ पर लाजिम है कि मैं उसको पकड़ूं, लेकिन कुर्बानी के वो नमूने ना दिखा सके जो हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने दिखाए हैं तो सिर्फ ये नज़र होगी कि कोशिश करता है कि नहीं। उसे नसीहत तो की जा सकती है कि तुम ये भी तो कर सकते थे, इस तरह भी दिल जीत सकते थे, ये कुर्बानी इस कुर्बानी का मुजाहरा कर सकते थे, मगर ये नहीं कहा जा सकता कि उसे सरज़निश की जाए और सख्ती की जाए, क्योंकि ये दो अलग अलग मज़मून हैं। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम सिर्फ फ़राइज़ की दुनिया तक नहीं रहे, आपका कदम एहसान में की तरफ बुलंद हुआ है और एहसान से इताए ज़ुल क़ुरबा में जाकर यूँ मालूम होता है कि बुलंदियों में आपका वजूद हमारी नज़र की रसाई से भी आगे निकल चुका है। इसलिए हर ऐसी कोशिश जो आपकी सुन्नत के मुताबिक है वो भी तज़िये के लिहाज से मुख्तलिफ मरातिब रखती है। बाज़ जगह वो कोशिश फ़र्ज़ में दाखिल है, बाज़ जगह वो कोशिश नवाफिल में दाखिल है, लेकिन नवाफिल कह के उसे नज़रअंदाज करने वाला भी फ़र्ज़ को नज़रअंदाज कर रहा है। अब बज़ाहिर ये इस बात में तज़ाद है लेकिन कोई तज़ाद नहीं। एक फ़राइज़ की दुनिया है, उसमें अमीर का फ़र्ज़ है कि उन सब तकाज़ों को पूरा करे जो अमीर के ऊपर लाजिमन आयदा होते हैं, और जमात से एक ख़ास रंग का सलूक जिसकी तफ़सील मैं आपको बताऊँगा उस तरह वो सलूक करे और किसी से कोई इम्तियाज़ ना करे। लेकिन किस हद तक वो उनकी बदतमीजियों को बर्दाश्त करे, किस हद तक उनके दुखों पर शिकवा ना करते हुए दुआ करते हुए अल्लाह ताला से उनकी मदद चाहे, ये वो एहसान वाला मज़मून है जिसके मुतल्लिक हर शख्स के अपने अपने हालात हैं, अपनी अपनी सलाहियतें हैं। उन सलाहियतों के अलावा हर शख्स का पस मंज़र अलग अलग है, उसका ख़ानदान अलग अलग है। जिस ख़ानदान में वो पलकर बड़ा हुआ है उसके रोज़मर्रा के मामलात के तरीक़ उस पर असरअंदाज हैं, उसकी तबीयत पर एक छाप लग गई है। ये ख्याल कर लेना कि रसूल हज़रत अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत का हवाला देकर अचानक उसको नरम रूह बना दोगे, ये मुमकिन नहीं है। लेकिन अगर वो ये कहे कि मैं चूंकि सख्त रूह हूँ और मैंने अपने माँ बाप से ये सख्तियाँ सीखी हुई हैं इसलिए मुझे हवाला ना दो सुन्नत का, ये उसकी फ़र्ज़ नाशनासी होगी बल्कि गुस्ताखी और बदतमीजी होगी। उसका सिर्फ ये काम है कि हाँ मैंने सुन लिया, मैं अदब करता हूँ, एहतराम करता हूँ, जो तुमने हवाला दिया बहुत बड़ा है, मेरी मजाल नहीं है कि इसके खिलाफ कुछ कह सकूँ, मगर तुम भी दुआ करो मैं भी कोशिश करूँगा कि आइंदा इस पहलू से बेहतर नमूना दिखा सकूँ। बस जो जो फ़राइज़ जिस जिस पर आयद होते हैं, जो जो हुस्न एहसान के तकाजे जिस जिस पर आयद होते हैं, उनकी कोशिश करना और जानदारी से कोशिश करना निज़ाम जमात की हिफाजत के लिए और इसकी इस्तेकाम के अलावा इसकी बका और हमेशा हमेशा जारी रखने के लिए बड़ा ज़रूरी है, बहुत ज़रूरी है। ये बारीक पहलू हैं जिनके अंदर निज़ाम जमात की जान مضمر ہے. ان باریک پہلوؤں سے نظر اٹھائیں گے تو اسی حد تک نظام جماعت بیمار پڑنا شروع ہو جائے گا, اس کے اندر ایسی کمزوریوں کی علامتیں ظاہر ہو جائیں گی جو رفتہ رفتہ پھر ایسے نظاموں کو پھر پارا پارا کر دیا کرتی ہیں. تو میں جن باتوں کی طرف آپ کو توجہ دلا رہا ہوں ان کو معمولی نہ سمجھیں. میری نظر آئندہ لمبے عرصے تک ہے. میری یہ تمنا ہے کہ جماعت احمدیہ ان اعلیٰ اخلاق پر اور ان اقدار پر اتنی مضبوطی سے قائم ہو جائے, کم سے کم ان اقدار پر جو نظام حفاظت کے لیے لازم ہے, کہ پھر ہم اطمینان کی حالت میں اپنی جانیں خدا کے حضور ثبوت کر سکیں. ہم کہہ سکیں کہ اے خدا, جہاں تک ہم نے طاقت تھی, جہاں تک کوشش تھی, ہم نے تیرے نظام کو زندہ رکھنے کے لیے اپنی زندگیوں کی قربانیاں پیش کر دی ہیں, اور ہم خوشی سے تیرے حضور آ رہے ہیں یہ کہتے ہوئے, جانتے ہوئے کہ یہ جماعت اب ایک نسل میں تباہ ہونے والی جماعت نہیں رہی, نسل بعد نسل ان کی خوبیاں تیرے قائم کردہ آسمانی نظام کی حفاظت کے لیے ہمیشہ قربانیاں پیش کرتی رہیں گی. یہ وہ روح اور جذبہ ہے جس کی خاطر میں آپ کو یہ باتیں سمجھاتا ہوں, اور ان کی آزمائش کا وقت آپ پر روزانہ آتا ہے, اور اس وقت اگر آپ بیدار مغزی سے اپنے حالات کا جائزہ نہ لیں, یہ نہ دیکھیں کہ آپ کتنی دفعہ کامیاب ہوئے ہیں کتنی دفعہ ناکام ہوئے ہیں, تو اس وقت تک آپ کو یہ باتیں سننے کے باوجود بھی عمل کی توفیق نہیں مل سکتی. روزمرہ اپنی زندگی کے حالات میں ان کو جاری کر کے دیکھیں. اب میں واپس آتا ہوں امیر کی ذمہ داریوں کی مزید تفصیل بیان کرتے ہوئے. جہاں تک امیر کے فرائض کا تعلق ہے, اس پر لازم ہے کہ وہ سب سے یکساں ہو جائے, اور سب سے یکساں ہونے کے لیے ایک اور اس میں خوبی پیدا ہونا ضروری ہے کہ وہ چند لوگوں کو اپنے اوپر قبضہ نہ کرنے دیں. یہ وہ فطری کمزوری کا رجحان ہے جو ہمیں دنیا میں ہر نظام میں ملتا ہے, جو بالآخر اس نظام کو تباہ و برباد کر کے رکھ لیتا ہے. بھٹو صاحب جب برسر اقتدار آنے والے تھے اور ان کی مجلس لگی ہوئی تھی ایک ہوٹل میں, تو میرا چونکہ ان کے ساتھ آنا جانا تھا, تعلقات تھے, میں بھی ان کو مبارکباد دینے گیا. انہوں نے مجھے کہا کہ ملتے رہا کرو آئندہ بھی. مطلب یہ تھا کہ میں حکومت پہ آ گیا ہوں, لیکن یہ مطلب نہیں کہ میں اپنے تعلقات کو اس وجہ سے قربان کر دوں کہ میں کوئی بڑا آدمی بن گیا ہوں. شاید ان کے ذہن میں یہ تھا, یہ کچھ اور بات ہوگی. میں ان سے کہا کہ میں تو آئندہ ملنے جلنے کی کا وعدہ لینے کے لیے نہیں آیا, یہ بتانے آیا ہوں کہ اب ملنا جلنا ختم ہو گیا ہے. اچانک ساری مجلس پہ ایک سناٹا سا چھا گیا کہ کیسی عجیب بات کر گیا ہے. اور بھٹو صاحب نے ایک دم سب باتیں چھوڑ کے میری طرف متوجہ ہو کے سوال کیا, یہ کیا کہہ رہے ہو تم, یہ کہنے آئے ہو کہ اب تم مجھ سے ملنا جلنا بند کر دو گے؟ میں نے کہا ہاں میں یہی کہنے آ رہا ہوں. یہ کیا مطلب ہے؟ میں نے کہا مطلب یہ ہے کہ میں نے سیاست کی تاریخ کا مطالعہ کیا ہوا ہے, اور مشہور جو بڑی بڑی شخصیتیں ان پر میری نظر رہی ہے. میں جانتا ہوں کہ اچھے سے اچھا سیاستدان بھی نیک سے نیک نیتیں لے کر بھی جب اوپر آتا ہے تو اس کے ارد گرد جو جھوٹی تعریفیں کرنے والے اس کی طاقت میں شیئر کرنے کی خاطر, اس میں حصہ ڈالنے کی خاطر اس سے چمٹ جاتے ہیں جیسے مکھی گڑ پہ بیٹھ گیا آگے. وہ ہیں جو اس گڑ کو ناپاک کر دیتے ہیں. پھر اور بڑے بڑے ایسے سیاستدان جو بڑی نیک اور پاک نیتیں لے کے آئے تھے, جب طاقت پر قابض ہوئے تو ان ظالموں نے جو ارد گرد اکٹھے ہو جاتے ہیں انہوں نے ان کو خراب کر دیا. اور میں جھوٹی تعریف لے کر کبھی کسی سے نہیں مل سکتا, اور سچی بات پھر حاکم کو بری لگتی ہے اور سیاستدان برداشت کر لیتا ہے جب تک وہ حاکم نہ ہو. تو اب حالات بدل گئے ہیں, اب آپ صرف سیاستدان ہی رہے, آپ حاکم ہو گئے ہیں اور میں وہی ہوں, مجھ میں کوئی تبدیلی نہیں, نہ مجھے آپ سے کوئی حرص نہ کوئی لالچ, اور ملنا نہ ملنا اس پہلو سے برابر ہے. تو مجھے خطرہ ہے کہ اب میں ملا اور میں نے سچی باتیں کی تو پھر آپ کو تکلیف پہنچے گی, تو بعد میں جو تعلق توڑنے ابھی کیوں نہ توڑ لیے جائیں. ये बाकी जो बातें छोड़ इसको मैं छोड़ता हूं, मैं मिसाल दे रहा हूं कि ये जो मजमून है कि एक साहिब इख्तदार को लोग घेरे में ले लेते हैं, ये एक दायनी मजमून है। तमाम दुनिया की तारीख पर इसका बराबर इतलाफ होता है। और इस तारीख का मैं सियासत से ताल्लुक नहीं, इक्तसादियात से भी ताल्लुक है और दूसरे इंसानी जिंदगी के इदारों से भी ताल्लुक है। जहां किसी आदमी को बड़ा होते देखें वहां पुराने रिश्ते याद आ जाते हैं, पुराने ताल्लुकात के हवाले से इंसान उसके गिर्द इकट्ठा एक जमघट शुरू कर देता है। यहां तक एक दफा मुझे याद है, मुझे उस पर हंसी भी बहुत आई, मगर वाकया है कि ये इंसानी फितरत की कमजोरी को जाहिर करने के लिए दिलचस्प है। एक अहमदनगर की खातून थी, उनके बेटे ने जिक्र किया कि ज़ियाउल हक साहब का ये हाल है, देखो जरा अखलाक। मेरी माँ ने फोन किया तो फोन ही नहीं उठाया उसको और होने ही नहीं दिया, हालांकि वो भी अराई हम भी अराई। तो अराई का रिश्ता और वो भी जलंधर के, ये भी जलंधर के थे, ये इतना पक्का हो गया कि पहले सारी उम्र तो ज़िया का ख्याल नहीं आया उनको, वो हुकूमत पे आया तो अराइयत जाग उठी और इस ख्याल से उसके गिर्द इकट्ठे होने लग गए। ये गिर्द इकट्ठे होने वाले बाज़ दफ़ा बहुत ही खतरनाक नतीजे पैदा करते हैं। और जमात में ये नहीं होने देना चाहिए किसी कीमत पे भी। अगर आपके गिर्द कुछ लोगों ने ऐसा घेराव कर लिया जो आपको जमात से अलग कर दें, इन मानों में कि जमात के तमाम तासुरात उनसे फिल्टर होकर आप तक पहुंचे और बराह रास्त जमात में ये एतमाद न रहे कि आप उनके उसी तरह बराबर हैं और उनके खिलाफ उसी तरह बात सुनने के लिए तैयार हैं जैसे उनकी बात सुनते हैं, तो फिर आपकी इमारत उसी हद तक कमजोर पड़ जाएगी। इसलिए बहुत ही एहतियात की जरूरत है। कुछ लोगों ने जिन्होंने खिदमतें करनी हैं उन्होंने इकट्ठे होना ही होना है, लेकिन अभी आपका काम है किसको इकट्ठे करना है, किसको इकट्ठे अपने गिर जमा नहीं होने देना, और अगर होते हैं तो उनको अपने मर्तबे और मकाम पे रखें। उनकी मजाल नहीं होनी चाहिए कि आपके उन मामलात में दखल अंदाज हों जो खुदा तआला ने आपके स्कूल फ़राइज़ मनसिबी के तौर पर किए हैं। ऐसी सूरतों में सिर्फ ये जमात के दूसरे अफराद का ताल्लुक नहीं, मैंने देखा है बाज़ लोग बीवियों के ज़ेर असर में आ जाते हैं, ज़ेर असर आ जाते हैं और फ़राइज़ हैं अमारत के या सदारत के और बीवी के जो ताल्लुकात हैं दूसरी औरतों से वो ताल्लुकात उसके फ़राइज़ मनसबी पर इस तरह असरअंदाज होते हैं। वो ये बताती है फ़लाँ जो औरत है ना उसका खाना तो बहुत बेहूदा है और वो ऐसा है, या फलां औरत जो है वो बीच में से आपको पसंद नहीं करती, फलां माहौल में ये बातें हो रही हैं, और कच्चे कानों वाला खावन वो जनखों की तरह अपने फैसले पर चलने की बजाय अपनी बीवी के ताबे चलता है, जबकि ये दिलदारी और अखलाक नहीं है, ये बुजदिली और नामर्दी है। और सिर्फ यही नहीं बल्कि निज़ाम जमात से बेवफाई है, किसी औरत का कोई काम नहीं है कि जिस मनसब पर उसका खावन फायज हुआ है उस मनसब से ताल्लुक में किसी तरह भी उस पर असरअंदाज हो सवाए मगफिरत रहम और शफकत के। ये अलग मजमून है, शफकत और रहमत और मगफिरत की इस्तदा करना ये तो बिल्कुल और बात है, मगर पॉलिटिकल इशू बना लेना इसको कि क्योंकि मेरा खावन एक मामूर है किसी मनसब पर इसलिए मैं इसको बताऊं कि फलां अच्छा है फलां बुरा है फलां यूं करता है फलां यूं करता है, ये बातें बिल्कुल नाजायज़ हैं, किसी कीमत पर कबूल नहीं होनी चाहिए। इस पहलू से अल्लाह ताला के फजल के साथ मैंने जो अपनी बीवी से ताल्लुक रखा हमेशा, सिर्फ एक दफ़ा एक वाकया हुआ कि हज़रत खलीफ़त उल मसीह ने कुछ नाराज़गी का इजहार किया मुझ पर कि मेरी बीवी के दिल पर चोट लगी, उसने कुछ लफ्ज़ कहे, उस दिन मैंने उनको कह दिया आज के बाद फिर ये नहीं होगा। कभी कभी हुआ मैं तुमसे काटा जाऊंगा और फिर वक्त कहो के रहूंगा, चाहे वो मुझे जूतियां मारें चाहे मुझे गुलाम रखें مجھے تمہاری محبت پسند نہیں ہے اس غلامی کے بدلے جس پر تمہارے الفاظ کا منفی اثر میں نے دیکھا ہے. وہ دن اور موت کا دن ایک دفعہ بھی کبھی ساری عمر انہوں نے میرے فرائض کے تعلق سے کبھی اثر انداز ہونے کی کوشش. میں صدر خزام علیہ بھی رہا, میں وقف جدید میں رہا, میں دوسرے انصار اللہ میں بھی رہا, اشارتاً یا کنایتاً بھی انہوں نے مجھے کبھی کوئی بات نہیں کہی. اور یہی حال ہمارے گھر کے ماحول کا تھا, ہمارے نوکروں, ہمارے بچوں کا. بعض دفعہ لوگ ایسے بے وقوف ہیں اور ایسے کچی فطرت کے لوگ ہوتے ہیں, کچی عادتوں کے, جو اپنی عادتیں دوسرے کی طرف اس سے منتقل کر دیتے ہیں. ایک لکھنے والے نے مجھے لکھا کہ وہ جو ساری عمر آپ کے گھر نوکر رہی ہے وہ آپ کے اوپر چونکہ اثر انداز ہو جاتی ہے باتیں کر کر کے, اس لیے آپ نے بعضوں کو میری اچھی رائے کام کر لی ہے, بعضوں کو تیری بری رائے. اس بیچاری کا تو یہ حال ہے کہ اس کے یہ داماد کو میں نے جماعت سے خارج کیا اور مجال نہیں کہ اشارہ تن بھی کبھی کوئی زبان پہ حرف لائے. وہ جانتی اس کی تربیت میرے گھر میں ہوئی ہے, اس کو پتہ ہے کہ سوال ہی نہیں پیدا ہوتا کہ جماعتی معاملات میں اسے زبان کھولنے کی اجازت دی جائے گی. بس یہ میں اس لیے مثالیں آپ کے سامنے رکھ رہا ہوں کہ میں ان تجربوں سے گزرا ہوا ہوں. میں جانتا ہوں کہ یہ کوششیں ہوتی ہیں اور مہلک ہوتی ہیں, اور جو لوگ پھر قریبی بن جائیں, مصاحب بن کے رہیں جماعت میں, وہ سارے تقویٰ کا نظام بگاڑ کے رکھ دیتے ہیں. کیونکہ پھر لوگوں کی نظر اللہ پر نہیں بلکہ ان کو خوش کرنے پر ہوتی ہے. یہ کوئی معمولی مصیبت نہیں ہے, تو ایک عذاب ہے جو امیر یا عہدیدار سہیل لے گا اگر وہ لوگوں کی باتوں میں آئے اور لوگوں کی باتیں سنیں. یہ درست ہے کہ اگر نام بھی سنیں گے تو الزام تو لگنے ہی ہیں, جیسا کہ میں نے اپنے متعلق بتایا ہے الزام لگانے والے نے لگا دیا, مگر اس الزام تراشی سے تو محمد رسول اللہ کو بھی نہیں چھوڑا رکھا گیا الگ, میری کیا حیثیت ہے؟ قرآن کریم فرماتا ہے کہ محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم پر یہ لوگ بدتمیزی سے یہ باتیں زبان دراز کرتے ہیں. اذن ہے یہ, تو یہ تو کان ہے, لوگوں کی باتیں سنتا ان پر عمل کرتا. فرمایا اذن و خیر لکم, اذن تو ہے مگر اچھی باتوں کا اذن ہے. جہاں تمہاری بھلائی دیکھتا ہے اس کا کان جھک جاتا ہے, اس طرف قبول کر لیتا ہے. جہاں برائی کا سوال ہے وہاں سوال ہی ہرگز ممکن نہیں کہ اسے آپ اس رسول کو اذن کہہ سکیں کسی پہلو سے بھی. ہر بات کی تحقیق کرتا ہے, جائزہ لیتا ہے, انصاف کے تقاضے پورے کرتا ہے, پھر تسلیم کرتا ہے, ورنہ سنی سنائی باتوں کو نہیں مانتا. تو خیر کے حق میں تو سنی سنائی بھی قبول کر لیتا ہے. جہاں بھلائی پہنچنی ہو وہاں ضروری نہیں کہ ثابت کرے, پہلے 100% ثابت ہو جائے کہ یہ اتنا اچھا ہے اس لیے اس کو انعام دیا جائے. کسی نے اچھا کہا تو انعام کے لیے طبیعت کھل گئی اور انعام کا سلسلہ جاری بھی ہو گیا, یہ اذن و خیر ہے. کسی نے کسی کی بھلائی کی, اچھی بات کہی تو فوراً دل کا قبول کر لیا کیونکہ اس سے پہلے محبت سے تعلق ہے. یہ نظام جو ہے اذن کا, یہ مثبت اور منفی دونوں صورتوں میں انسانی زندگی میں جاری ہے. تو بعض لوگ اذن سیاح ہوتے ہیں اذن خیر کی بجائے, یعنی برائی کے کان ہو جاتے ہیں اور بھلائی کے کان نہیں رہتے. ایسے لوگوں کو پھر جتنی بھی آپ برائیاں پہنچائیں گے وہ قبول کرتے چلے جائیں گے, یہاں تک کہ برائی کی بات سننا ان کا چسکا بن جاتا ہے. اور اس عادت نے محض نظام پر بعض دفعہ برے اثر نہیں ڈالے بلکہ اکثر گھروں کی امن کی تباہی کی یہی وجہ بنتی. اگر گھر کے بڑے خاوند یا بیوی یا ساس یا سسر یا ماں باپ, جس چیز سے بھی آپ ان کو دیکھیں, ان کے اندر یہ عادت ہو کہ برائی سنیں اور اسے قبول کریں اور اسے قبول کرنے میں لطف اٹھائیں, اور یہ سمجھیں کہ اب ہمیں فلاں کے خلاف ایک بات ہاتھ آ گئی ہے. یہ جو ہاتھ آنے والا مسئلہ ہے اور یہ مزہ کہ ہمیں پتہ لگ گیا ہے فلاں میں کیا برائی ہے, یہی انسانی زندگی میں ایک تباہی مچا دیتی ہے, انسانی زندگی کا امن لوٹ لیتی ہے. مگر نظام جماعت میں جو اگر داخل ہوگی تو اس کے بہت ہی بد اثر پیدا ہوں گے اور دیر تک دور تک اس کے اثرات جائیں گے. इसलिए हमने अगर निजाम जमात की हिफाजत करनी है तो इन बातों का ख्याल रखना होगा। किसी अमीर को जेब नहीं देता कि वो चंद लोगों के हाथ में कठपुतली बन जाए या चंद लोगों के घेरे में इस तरह दिखाई दे कि दूसरी जमात पर ये बाकी जमात पर यह तासर हो कि ये हमसे अलग हो गया है, इनकी बातें सुनता है। ऐसी सूरत में फिर मेरा तजुर्बा है कि लोग फिर अमीर को नहीं उन लोगों को बातें सुनाते हैं और उनसे ताल्लुकात बढ़ाते हैं, उनकी खिदमत में तहाइफ पेश करते हैं अपनी जहालत की वजह से कि इसको खुश रखेंगे तो हमारी बातें होंगी। तो तकवा कहाँ बाकी रहा? तकवा तो खुदा को खुश करने का नाम है और ऐसी सूरत में फैसले सारे ही गलत होते हैं। और इस मिजाज के लोग अगर अमीर को बरह रास्त खुश करने की कोशिश करेंगे वो भी तकवा से खाली बात होगी, क्योंकि उनको पता नहीं कि अमीर का मिजाज और खुदा का मिजाज हम आहंग हैं। अगर हम आहंग हों तो खतरा कोई नहीं, लेकिन अगर अमीर के मिजाज पर उनकी नजर है और वो जानते भी नहीं सही कि अमीर का मिजाज है कैसा, तो उस मिजाज को देखकर फैसले करते हैं, बसा औकात वो अल्लाह की रजा के खिलाफ होते हैं और अमीर को खुश करने की खातिर खुदा को नाराज और बाज दफा अमीर को भी नाराज करते हैं, क्योंकि अमीर का मिजाज ही गलत समझे हुए होते हैं, अपनी टेढ़ी सोच को एक बेचारे अमीर की तरफ मसूब कर दिया और फिर उस सोच की खिदमत करते हुए उसकी मुताबियत करते हुए गलत काम कर बैठे और जब नाराजगी हुई तो फिर उनके लिए और मुसीबत तो ठोकर का मुझे। तो ये जो मैं अमूमी हवाले दे रहा हूं ये फर्जी ख्याली बातें नहीं, बल्कि जो बात भी मैं कह रहा हूं उसके पीछे एक तारीख है मेरे सामने, लंबे जाती तजारिब हैं और हर बात के पीछे एक ठोस हकीकत है, उसकी तफसील बयान करना मुमकिन नहीं। अपनी बात मैंने जाती तजर्बे के तौर पर तो बयान कर दी, मगर अब सबका हाल खोलना इसलिए भी मुनासिब नहीं कि बाद बातें जब मैं बयान करूंगा तो आप में से बाज जमातों के लोगों को यह पता चल जाएगा कि ये फलां के मुतालिक बात हो रही है, ये फलां के मुतालिक बात हो रही है, फिर और भी मुश्किल पैदा हो जाती हैं। मगर तखवा को फौकियत दें और अमीर का ये फर्ज है कि ऐसे तासुरात को अपने से जायल करने की कोशिश करें अगर उनमें कुछ भी जवाब है, और अगर जवाब नहीं है तो फिर भी जालिम लोग तो ऐसी बातें करते ही रहते हैं, फिर उसका फर्ज है मुस्तगनी हो जाए। और ये एक दूसरी सिफत है जो अमीर में होनी जरूरी है, जो हजरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम में थी और अल्लाह ताला ने इस सिफत को बड़े प्यार के साथ ना सिर्फ कबूल फरमाया बल्कि उससे फरूग देने के लिए कुरान करीम में आपके इस मिजाज को साथ फरमा दिया। हजरत आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा पर जो नौ बहुत ही जालिमाना बोहतान लगा है, उस बोहतान के ताल्लुक में सबसे ज्यादा सदमा तो हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को था, लेकिन आपने इस जाती सदमे की वजह से उन जालिमों से खैर के सलूक को बंद नहीं किया, नापसंद किया, यहां तक कि जब हजरत अबू बकर रजी अल्लाह ताला अन्हु के मुतालिक रवायत है, आपने बाज ऐसे लोगों से जो इस जुल्म में बिलवास्ता शरीक हो गए थे एहसान का सलूक बंद कर दिया, जो खिदमत किया करते थे उनकी जरूरतें पूरी करने के लिए उससे हाथ रोका, तो कुरान करीम में अल्लाह ताला ने मना फरमाया इसे और मैं फरमाया कि वो इंसानी जरूरतें और मोहताजियां अलग मसला है, इस वजह से ये ऐसा फेल ना करो। तो देखिए कुरानी तालीम सुन्नत मोहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम में ढलकर कैसे अजीम नमूने पैदा कर रही है, जिनकी कोई शक कोई तस्वीर सारे जहान में नेकों के अंदर भी दिखाई नहीं देती। बहुत बारीक लताइफ हैं जो मोहम्मद रसूल वसल्लम के आला किरदार की बातें, जो निज़ाम जमात से ताल्लुक रखने वाली बातें हैं, सिर्फ उन पर मैं कहता हूं अगर नजर रखें तो आप हैरान रह जाएंगे। खुदा ताला बार बार बयान फरमा रहा है कि फलां शख्स मुनाफिक है, धोखेबाज है, कसमें खाता है तुझ पर ईमान लाया मगर नहीं लाया, मगर उसके बावजूद आहदर सल्लल्लाहु अलैहि वसल्लम अपने रोज़मर्रा के किरदार में और अपने निज़ाम के फ़राइज़ की अदायगी के ताल्लुक में उनसे कतन अदना भी नाइंसाफ़ी का सलूक नहीं करते। ये खुदा ने राज की बात बताई, ये अल्लाह की मर्जी है, जिस पर जिसका ऐप चाहे खोल दे। मगर जहाँ तक दुनिया के तकाजे हैं, इस इल्म के बावजूद आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम जानते थे कि जब तक इंसाफ के पूरे तकाजे इंसानी सतह पर पूरे ना हों, किसी कानूनी रद्देमल दिखाने का हक़ नहीं है। कुछ मिजाज ही ऐसा था, मगर मिजाज के अलावा भी अदल के आला मजामीन को और आला असूलों को जिस बारीकी से आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम समझते थे, दुनिया में कोई नहीं समझ सकता। बस इस पहलू से आपका जो नमूना है वो यहां भी तो जारी होना चाहिए। अब बाज़ लोग अमीर के मुतालिक बाज़ बातें कहते हैं और वो उस तक पहुंच जाती हैं। उसके मुतालिक पहला रद्द अमल तो ये होना चाहिए कि अगर उसने वाकई संजीदगी से बात को लेना है तो फर्ज है कि वो तहकीक कराए और पूरी तहकीक इंसाफ से करवाए, उस वक्त तक जब तक तहकीक ना हो उस ऐसे अशख़ास से अपने ताल्लुकात में किसी किस्म की कोई तब्दीली पैदा ना करें। और अगर तहकीक करवा ले तो फिर ये देखे किस हद तक उसमें अफव का हौसला है, मगफ़रत का हौसला है, और ये देखे कि किस हद तक अफव और मगफ़रत उनकी इस्लाह का मूजिब बन सकते हैं, तो फिर अपने अफव और मगफ़रत की झोली में हाथ डाले और उनसे वो एहसान का सलूक करे जो उनकी इस्लाह का मूजिब हो सकता हो। इस तरह जो बिगड़े तिगड़े जैसे कहते हैं मुहावरे में, बिगड़े तिगड़े लोग जो हैं वो भी ठीक होने लगते हैं, और दिन ब दिन सरकशों और बदों के दायरे तंग होने लगते हैं। और अगर ये ना हो तो फिर उनके दायरे रफ्ता रफ्ता बढ़ने लग जाते हैं। और यही है जो मुझे फिक्र लाक है कि अमारत के हकूक अदा करने की तरफ तो मैंने जमात को तवज्जो दिलाई, अगर अमीर को अपने हकूक अदा करने की तरफ तफसील से तवज्जो ना दिलाई तो जमात मेरे ताल्लुक में या इस आला तकवा पर कायम हो तो हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के फरमान व कुरान के फरमान के पेश नज़र अमल दरामद करेगी भी उसमें जान नहीं होगी, सच्ची जान पड़ ही नहीं सकती, और फिर इस हालत को कोई बका नसीब नहीं हो सकती। कोई ऐसा वक्त आ सकता है बीमारी का, जैसे मौसम बदले तो बाद बीमारियां सर उठा लेती हैं, कोई ऐसे हादसे पेश हो सकते हैं ऐसी जमातों में कि जहां दबी हुई नाइंसाफ़ी के एहसास सर उठा रहे हैं उस वक्त और एक बागियाना रुझान पैदा हो जाए। तो बाज़ कमजोरियाँ ऐसी हैं जिनके बीज बाज़ दफ़ा बाकी रहते हैं और बीज उनके कुलियतन मिटाए जा ही नहीं सकते। असल में सिर्फ देखना यह है कि वो बीज नशो नमा पाकर बढ़ रहे हैं और फैल रहे हैं या फैले हुए सिकुड़ने लग गए हैं और रफ्ता रफ्ता अपने तने तक आ गए और तने से भी टूट कर मुरझा कर फिर वो जड़ों तक पहुंच गए और जड़ें भी फिर मुरझाने लगीं। ये दो ही रुझान हमें कुदरत में मिलते हैं। अब देखें बाज़ मौसमों में बाज़ दरख्त किस तरह ज़ोर के साथ पत्ते निकालते और नशोनुमा पाते हैं, वो जो दूर हटे होते हैं रास्तों के किनारों पर वो रफ्ता रफ्ता रास्तों पर कब्जे करने लगते हैं, यहाँ तक खुले रास्तों में से भी गुजरना मुश्किल हो जाता है क्योंकि उनकी शाखें हर तरफ से आकर खाली जगहों पर काबिज हो जाती हैं। और जब उन पर बुरे दौर आते हैं तो वो सिकुड़ने लगते हैं, उनकी शाखें पीछे हटती हैं फिर टूटने लगती हैं, यहाँ तक कि वो अपनी असल मकाम अपनी असल जगह पर जब पहुँचें तो बीच की सड़क सारी खुली खुली साफ दिखाई देने लगती है। तो इसी तरह जमात में मुनाफिकों का हाल है और बदकिरदारों का हाल है, बागियों का हाल है। वो फिजा उनके लिए ना पैदा करें کہ ان کی شاخیں آگے بڑھیں اور صراط مستقیم پر قبضہ کرنے لگے. اگر آپ نے توجہ نہ کی تو یہ خطرہ ہے کہ ایسا ہو جائے گا. ان کے لیے وہ ماحول رکھیں کہ ان کو صراط مستقیم میں داخل ہو کر راہروں کے لیے مشکل پیدا کرنے کا وہم و گمان بھی باقی نہ رہے. بیماریاں پالے ہوئے بیٹھے ہیں تو بیٹھے رہیں, اپنے دلوں میں سکیڑے رہیں, مگر امارت کا اور نظام جماعت کا یہ کام ہے کہ ان کی بیماریوں کی نشو و نما کے حق میں کوئی فضا پیدا نہ ہونے دیں. جو امیر ان فرائض کو اس طرح سمجھ کر اپنی جماعت کی عمومی صحت پر نظر رکھتا ہے, اللہ تعالیٰ کے فضل کے ساتھ وہاں یہ مریض سکڑنے لگتے ہیں, ان کے ارد گرد بیٹھنے والے کم ہونے لگتے ہیں, ان کی مریضیں اجاڑ ہونے لگتی ہیں, جہاں تک کہ بعض دفعہ وہ اکیلے اکیلے رہ جاتے ہیں یا دو تین ساتھ کے, اور ان سے لوگ خود ہی تعلق توڑ لیتے ہیں. وہ محسوس کرتے ہیں کہ ہم تنہا چھوڑ دیے گئے ہیں. بے چین ہوں گے تو اپنی جگہ ہوتے رہیں, مگر جماعت کی صحت پر وہ کبھی بد اثر پیدا نہیں کر سکتے. اب اپنے تجربے سے آپ جن جن جماعتوں کو جن جن حالات کو جانتے ہیں اس مضمون کو سمجھنے کی کوشش کریں یا نظر دوڑائیں تو آپ کو سب کو دکھائی دینے لگ جائے گا. ہر جگہ یہی ہوتا رہتا ہے. بعض جگہ بیماریوں کے اڈے بڑے ہو جاتے ہیں, لگتا ہے ایک عام فتنہ آ گیا, ایک زلزلہ برپا ہو گیا, اس طرح لوگ تباہ ہو جائیں گے. بعض دفعہ اس کا برعکس منظر ہے, لیکن یہ مضمون چونکہ لمبا ہے ابھی, اس لیے میں سمجھتا ہوں وقت ہو گیا ہے, سر دست یہاں اس کو ختم کرتا ہوں. پیارے سیکرٹری صاحب نوٹ کر لیں جہاں بات ختم کی تھی, تاکہ پھر آئندہ خطبے میں انشاءاللہ تعالی اسی مضمون کو آگے بڑھاؤں گا, مگر آئندہ خطبہ یہاں نہیں دیا جائے گا, وہ کسی اور ملک میں ہوگا, اور ہم کوشش کر رہے ہیں کہ براہ راست وہاں سے یہاں آپ اسے سن سکیں, اور اس طرح اللہ تعالیٰ توفیق بخشے گا تو جن کے پاس یہ ڈش اینٹینا نہیں ہے وہاں جماعتوں کو چاہیے ان کے لیے انتظام کریں کہ جماعتی مراکز میں اکٹھے ہو کر وہ اس خطبے کو براہ راست سن سکیں. باقی آخر پہ دعا کی درخواست ہے, دعا کریں اللہ تعالیٰ یہ سفر ہر پہلو سے ہر لحاظ سے اپنوں اور دوسروں سب کے لیے مبارک فرمائے. الحمد للہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلله فلا هادی له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله. عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.